ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے شام کے حالات اور بیرونی سازشیں۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ یا ناظرین، آپ جانتے ہیں کہ سن 2010 کے آخر میں شمالی افریقہ اور عرب ملکوں میں جو اسلامی بیداری کی تحریک شروع ہوئی، جس کے نتیجے میں یکے بعد دیگرے مختلف ملکوں میں امریکہ اور مغربی نواز ڈکٹیٹروں کی حکومتوں اور ان کے اقتدار کا خاتمہ ہوا، اسی صورتحال کا بدلہ لینے کے لیے امریکہ اور صہیونی حکومت اور اس کے بعض عرب اتحادیوں نے شام کے خلاف بھی سازشیں شروع کیں۔ شام وہ ملک ہے جو اسرائیل کے خلاف فرنٹ لائن اسٹیٹ بنا ہوا ہے۔ ظاہر ہے کہ امریکی اور صہیونی قوتوں نے اس کا بدلہ شام سے لینے کی کوشش کی، اور چنانچہ گزشتہ برس مارچ سے شام کے مختلف شہروں میں اپنے ایجنٹوں کے ذریعے، دہشت گرد گروہوں کے ذریعے اور کرائے کے ٹٹوؤں کے ذریعے شام کے مختلف شہروں میں دہشت گردانہ کارروائیاں شروع کر دیں، اور اس کا نام یہ دیا کہ یہ لوگ عوام ہیں، اپنے حقوق کا مطالبہ کر رہے ہیں۔ جو لوگ اپنے حقوق کا مطالبہ کرتے ہیں وہ بے گناہ انسانوں اور اپنے بھائیوں کا خون کبھی نہیں بناتے یا بہاتے۔ بہرحال بات یہاں پر یہ ہے کہ آخر شام کو کیوں نشانہ بنایا گیا، اور شام پر وہ ممالک جمہوریت، آزادی اور انسانی حقوق کی پابندی کا دباؤ ڈال رہے ہیں جو دور دور تک جمہوریت، آزادی اور انسانی حقوق کی پابندی تو دور کی بات وہ بھی نہیں سنتے۔ مثال کے طور پر سعودی عرب ہوں یا قطر، ان لوگوں کا جمہوریت، آزادی اور انسانی حقوق سے دور دور کا کوئی تعلق نہیں۔ لیکن دلچسپ اور حیرت انگیز اور ساتھ ہی ستم ظریفی کی بات یہ ہے کہ یہ ممالک شام میں آزادی اور جمہوریت کا نعرہ لگاتے ہیں اور کہتے ہیں وہاں پر آزادی ہونی چاہیے اور جمہوریت ہونی چاہیے۔ چنانچہ بشار اسد نے اپنے ملک کے امن پسند عوام کی خواہشات اور ان کے مطالبات کا احترام کرتے ہوئے اصلاحات کا اعلان کیا، آئین سے متعلق ریفرنڈم کرایا، اور ابھی چند روز قبل کثیر الجماعتی انتخابات کرائے گئے، یعنی پارلیمانی انتخابات۔ تو ظاہر ہے کہ جس طرح سے پارلیمانی انتخابات میں عوام نے بڑے پیمانے پر شرکت کی، اس سے یہ بات دنیا والوں پر ثابت ہو گئی کہ شام کے عوام اپنے ملک کے حالات کو پرامن طریقے سے سدھارنے اور بہتر بنانے کے لیے کوشاں اور خواہش مند ہیں، اور جو لوگ دہشت گردانہ کارروائیاں انجام دے رہے ہیں ان کا شام کے عوام سے کوئی تعلق نہیں، بلکہ تو وہ شام کے عوام کے دشمن ہیں۔ چلتے ہیں دہلی اسٹوڈیو، جہاں پر موجود ہیں ہندوستان کے سینئر صحافی جناب شکیل شمسی۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
جی شکیل شمسی صاحب، صدر بشار اسد نے جن اصلاحات کا اعلان کیا اس کے تحت انہوں نے اب تک کم از کم دو بڑے کام تو انجام دیے، ایک آئین سے متعلق، نئے آئین سے متعلق ریفرنڈم کرایا گیا، اور دوسرے پارلیمانی انتخابات کا انعقاد، وہ بھی کثیر الجماعتی بنیاد پر۔ کیا کہیں گے شام کی حکومت کی اس کامیابی پر آپ؟
دیکھیں، جیسا کہ ایک ماحول بن رہا تھا اور ایک روایات چلی آ رہی تھیں، جو روایتیں تھیں قائم، اس کو ختم کرنے کے لیے انہیں نے جو کیا شام میں، وہ یقیناً اس کی ہر آدمی تعریف کرے گا۔ فروری میں انہیں نے ریفرنڈم کرایا، اور اس میں ریفرنڈم میں بھی جو باتیں رکھی، ملٹی پارٹی سسٹم کو انہیں نے تشکیل دیا، اور جو پہلے ان کے والد کے زمانے میں جو شرائط تھیں اس میں کہ جو لیڈر ہوگی وہ بعض پارٹی ہی لیڈ کرے گی ملک کو، وہ ساری چیزیں انہیں نے ختم کیں، اور ایک ایسے ماحول میں کرنے کی کوشش کی جو ایک جمہوری ملک میں ہوتا ہے۔ یقیناً وہ جوان ہیں بشار الاسد، اور ان کا ایٹیچیوڈ دوسرا ہے۔ وہ خود پیشے سے ڈاکٹر تھے، جس کو کہتے ہیں آئی ایکسپرٹ تھے، لیکن ان کے پاس بصیرت ہے، اور انہوں نے اس بصیرت کا استعمال کیا اور وہاں کے اوپر پہلے ریفرنڈم کرایا، اور پھر ابھی 7 مئی کو الیکشنز ہوئے جس میں 7,000 امیدواروں نے حصہ لیا، اور تقریباً 710 خواتین بھی ہیں اس میں۔ तो अब इल्ज़ाम लगाने के लिए या उसका बाइकआउट करने के लिए तो सौ बहाने हैं। देखिए, जो लोग बाइकआउट कर रहे हैं या जिन्होंने उस पर इल्ज़ाम लगाए, उनके पास तो कहीं ना कहीं हर जगह होता है कोई ना कोई बहाना होता है कि फिक्सिंग होगी, क्या होगा। लेकिन मेरे ख्याल में अगर जमहूरी निज़ाम कहीं कायम हो रहा हो तो उसमें जो अपोजिशन होता है उसकी ज़िम्मेदारी ज़्यादा बढ़ जाती है, और उसको चाहिए कि वो उसमें पार्टिसिपेट करे, और ताकि ज़्यादा से ज़्यादा लोग जो हैं वो उन आवाम के मुंतखब करदा लोग आ सकें। तो लेकिन चूँकि बहार अरब जो जिसको कहा जाता है अरब स्प्रिंग जो शुरू हुई थी, उसका असर शाम में पड़ा था, लोग चाह रहे थे कि वहाँ के ऊपर भी, और उसको बशारुल असद ने समझा और बहुत अकलमंदी के साथ उसे क्राइसिस से निकलने की कोशिश की उन्होंने। लेकिन उनके पीछे जो लोग लगे हैं, उनके पीछे जो ताकतें लगी हैं, उनका मकसद जमहूरियत नहीं है, उनका मकसद जमहूरियत की बहाली नहीं है। उनका मकसद यह है कि एक फ्रंट लाइन स्टेट जो मौजूद है इसराइल के मुकाबले में, वो इतना कमज़ोर हो जाए कि वो कभी उसका मुकाबला ही ना कर सके। दूसरी चीज़ ये कि हमास के जो लोग शाम में पनाह ले लेते हैं आकर इसराइल की वजह से, इसराइल के मजालिम से बचकर, उनके ऊपर भी एक हुकूमत ऐसी बैठ जाए जो उनको आने ना दे वहाँ के ऊपर। तीसरा वजह यह है कि हमास को जो हथियारों की सप्लाई हो जाती है शाम के रास्ते से, वो ना होने पाए। तो एक तीर से कई शिकार करना चाहते हैं मगरबी ताकतें, और उसी के लिए वो इतना हुल्लड़ हंगामा मचाए हुए। अगर उनको आप ये कहिए कि जमहूरियत से तलब है, तो जमहूरियत कौन सी कतर में है, कौन सी सऊदी अरब में है, कौन सी बहरीन में है, कौन सी कुवैत में है, कहाँ जमहूरियत है भाई
जी।
तो ऐसा जमहूरियत का रोना काहे का रोना रो रहे हैं कि जमहूरियत, और अगर ऐसे ही जमहूरियत के शौकीन है तो सबसे पहले सऊदी अरब में कायम कर दें, हमारी जिम्मेदारी है पूरी दुनिया में, मुस्लिम दुनिया में हो जाएगी, क्योंकि वो तो अपने को खादमैन हरम शरीफ कहते हैं, तो जो हरम शरीफ में हो रहा है वो सारी दुनिया में हो जाएगा, सारी इस्लामी दुनिया उसको कबूल कर लेगी। तो जमहूरियत अमूरियत से तो कोई मतलब है नहीं वहाँ पर। सीधा सीधा मामला यह है कि अमरीकी मफादात को किस तरीके से वहाँ पर नाफिस किया जाए, अमरीकी मफादात और इसराइली मफादात को किस तरह से फ़ायदा पहुँचाया जाए, इसराइल के हक की कैसे वहाँ पर देखभाल हो, और जो एक बैलेंस मशरक़ वस्ती में बिगड़ गया है मिस्र में एक नई हुकूमत आने की जो कोशिश जो सिलसिला चल रहा है, तो उससे एक बैलेंस बिगड़ा है, और उस बैलेंस को बराबर करने की कोशिश की जा रही है शाम के ज़रिए से। और आप देखिए कि शुरू में काफ़ी आवाम, बड़ी तादाद में आवाम जो थे वो जमहूरियत की बहाली के लिए निकलते थे और मुजाहरे करते थे, लेकिन जब से उन्होंने महसूस किया कि शाम में अमेरिका मुदाखलत कर रहा है, तब से आवाम सड़कों पर आना कम हो गया। आप देखिए, अब उतने बड़े मुजाहरे नहीं होते जितने बड़े आप आज से छः महीने सात महीने पहले देख रहे थे। तो ये एक बहुत बड़ा चेंज आया वहाँ के आवाम में, और उनकी समझ में ये आया कि ये इसराइल और अमेरिका जमहूरियत के बहाने से हमारे मुल्क में मुदाखलत करना चाहते हैं। तो यकीनन जमहूरियत देखिए एक ऐसी चीज़ है कि जिससे कोई इनकार नहीं कर सकता, आपके मुल्क में मौजूद है, ईरान में खुद जमहूरी मुल्क है, और ईरान ने ही दर्स दिया है तमाम मुस्लिम ममालिक को कि जमहूरियत कायम होना चाहिए। लेकिन जमहूरियत असलहों के जरिए से आएगी क्या? जमहूरियत दहशतगर्दी के जरिए से फैलाई जाएगी? जो ये दहशतगर्द हमले कर रहे हैं शॉपिंग पर, शॉपिंग मॉल पर और दुकानों पर और जगह जगह, वो क्या है? वो क्या जमहूरियत की बहाली के लिए हो रहा है? नहीं, वो सब शाम को डिस्टेबलाइज करने के लिए हो रहा है। जो
बहुत शुक्रिया आपका, बहुत शुक्रिया। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं अली जाफर जैदी साहब। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम,
नवाजिश आपकी। क्या कहना चाहेंगे जैदी साहब, अब जबकि रेफरेंडम के बाद शाम में पार्लिमानी इंतखाबात भी हो चुके हैं, जनरल इलेक्शन हुए हैं गुज़िश्ता 7 मई को, अब वहाँ की सियासी सूरत हाल और जिस तरह से अवाम ने या राय दहिंदगान ने, वोटरों ने बढ़ चढ़ कर, जिसमें मुख्तलिफ जमातों की, सिर्फ हुकूमत नवाज़ जमातें नहीं थी बल्कि कसीरुल जमाती बुनियाद पर ये इलेक्शन हुए हैं, अपोजिशन जमातों के उम्मीदवारों ने भी बड़ी तादाद में हिस्सा लिया है, तो अब शाम का सियासी मंजरनामा कैसा देख रहे हैं आप अगले चंद हफ्तों, चंद महीनों और चंद वर्षों में?
जी, सियासी मंजरनामा शाम के अवाम अगर देखते हैं तो वो कुछ और है, और जो मगरबी इस्तेमार अपने खिड़की से देखना चाहता है उस मंजरनामे को, वो कुछ और है
जी।
और यही वो यहाँ के अवाम को, यहाँ का जो वेस्ट का मीडिया है, वो दिखा भी रहा है और दिखाना चाहता है। अब ये अपनी जगह हकीकत है कि 250 नशिस्तों के लिए 7,198 उम्मीदवारों ने उसमें हिस्सा लिया जो इंतखाबात पीर को हुए हैं, 12,000 पोलिंग स्टेशन थे, और नई जो रिफॉर्म्स हुई थी रेफरेंडम کے بعد جو نیا کانسٹیٹیوشن آیا
جی
اس کے حساب سے جو انتخابات ہوئے اس میں اس بات کی اجازت دی گئی تھی کہ ملٹی پارٹیز کا یہ الیکشن ہوگا اور جس میں 12 جماعتوں نے جو اس ریفرینڈم کے بعد شام میں قائم ہوئی تھیں اس میں سے 9 نے حصہ لیا. اب مغرب کا جو سیاسی منظر ہے وہ 3 جماعتیں جنہوں نے حصہ نہیں لیا اور جو نام بھی شاید کسی کو نہیں ان کا معلوم, ان کو تو یہاں کا پریس اچھال رہا ہے کہ صاحب اپوزیشن نے بائیکاٹ کیا, اپوزیشن نے بائیکاٹ کیا. لیکن وہ 9 جماعتیں جنہوں نے حصہ لیا, 7,198 امیدوار اس الیکشن میں آئے, 12,000 پولنگ اسٹیشن تھے اور پوری شام کے عوام نے اس میں بھرپور شرکت کی, اور یہ 40 سال کے بعد پہلی بار ہوا ہے 40 سال میں. وہ مغرب نہ دکھا رہا ہے نہ ہی اس کو ہضم کرنا چاہتا ہے.
جی ہاں,
اس لیے کہ شام کے عوام امریکی سامراج کے خلاف ہیں, شام کے عوام اسرائیل کے نیبرہڈ کے تسلط کے خلاف ہیں. گولان پہاڑیوں کا معاملہ ابھی تک وہیں کا وہیں ہے. سو استعمار اس سیاسی منظرنامے کو اپنے زاویے سے دیکھ رہا ہے, جبکہ وہاں کے عوام جو کہ ہمیشہ سے پرامن تھے, پرامن ہیں, اور یہ جو پلانٹڈ وہاں پر دہشت گرد کریٹ کیے گئے بالخصوص ساؤتھ کے بارڈر سے اور ترکی کا اور شام کا 900 کلومیٹر کا جو بارڈر ہے وہاں سے یہ ٹرینڈ کر کے اسلحہ دے کر پیسے دے کر ان کو وہاں بھیجا گیا. یہ جا کر وہاں بدماشی کرتے رہے, ہنگامہ آرائی کرتے رہے, لیکن وہاں کے عوام نے ان کو مسترد کر دیا. اگر
جی زینی صاحب میں بھی راج رہوں گا آپ کی خدمت میں,
کے ساتھ ساتھ
جی
ان کو یہ بات سمجھ میں آ گئی ہے جیسا شمسی صاحب پہلے فرما رہے تھے کہ
جی
امریکہ اس کے پیچھے ہے اور وہ اس کا حصہ نہیں بن سکتے.
جی میں پھر حاضر ہوں گا, چلتے ہیں دمشق جہاں پر موجود ہیں ٹیلی فون لائن پر ممتاز دانشور جناب شفقت شیرازی صاحب. السلام علیکم جناب.
وعلیکم السلام. جی
شفقت شیرازی صاحب, بالخصوص دمشق اور بالعموم شام میں پارلیمانی انتخابات کے موقع پر اور اس کے بعد صورتحال کیسی ہے, عوام کا جوش و جذبہ کیسا ہے؟
جی بسم اللہ الرحمن الرحیم. اس وقت شام میں یہ جو انتخابات ہوئے ہیں ایک خوشی کا سماں تھا اور شام کی عوام نے اس انتخابات میں بھرپور شرکت کر کے پوری دنیا کو بتا دیا ہے کہ وہ ملک کے اندر امن چاہتے ہیں, استقرار چاہتے ہیں, یہاں حقیقی ڈیموکریسی چاہتے ہیں, نہ کہ وہ جس کے لیے غرب جھوٹی باتیں کرتا ہے, بلکہ وہ سمجھتے ہیں کہ غرب یہ بات کرے یا نہ کرے ان کے لیے اپنے ملک کے اندر جو اصلاحات ہیں سیاسی ہوں اجتماعی ہوں ہر لحاظ سے یا اقتصادی, وہ خود اس مسئلے کے حل کے لیے سالوں سے کوشش کر رہے ہیں اور کوشاں ہیں. شام کے اندر بہت بڑی تبدیلی آئی ہے, کسی کو توقع نہیں تھی کہ اتنی بڑی تعداد میں لوگ پولیس اسٹیشن کی طرف جائیں گے اور بالخصوص ان علاقوں میں جیسے بابا عمر ہومس کا وہ علاقہ کہ جہاں کافی عرصے تک یہ بین الاقوامی دہشت گرد آ کر مسلط رہے اور انہوں نے اس علاقے کی تباہی کی, ہر لحاظ سے کسی کو توقع نہیں تھی. لیکن آپ نے دیکھا کہ بابا عمر کے اندر, ہومس کے اندر, ہوا کے اندر, مختلف شہروں کے اندر, ہر شہر کے اندر ان کی توقعات کے بالکل برخلاف سیرین عوام نے دنیا کو بتا دیا ہے کہ وہ ایک باشعور عوام ہیں, وہ عزت سے رہنا چاہتے ہیں, وہ مقاومت کے ساتھ ہیں اور وہ امریکی بالادستی اس علاقے میں قبول نہیں کرتے. اور جتنی بھی ترکی, قطر, سعودی عرب اور علاقے میں امریکہ نواز جتنی بھی حکومتیں ہیں اور بالخصوص اسرائیل کی جتنی بھی کوششیں ہوں وہ ان کو ہر وقت ناکام کرنے کے لیے میدان میں حاضر ہیں.
جی شہزاد صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ جیسا کہ مغربی میڈیا، جیسا کہ بھی لندن میں موجود ہمارے مہمان علی جعفر زیدی صاحب فرما رہے تھے کہ محض ان تین جماعتوں کو ہائی لائٹ کر رہا ہے کہ جنہوں نے انتخابات کا بائیک آؤٹ کیا، جبکہ نو جماعتوں نے جن میں حکمراں جماعت کی حامی بھی تھیں اور اپوزیشن جماعتیں تھیں، انہوں نے شرکت کی لیکن ان کا کوئی ذکر نہیں، تو یہ جو تین جماعتیں تھیں ان کی کیا حیثیت ہے، اور جو نو جماعتیں جنہوں نے حصہ لیا، 7,000 سے زائد جن کے امیدواروں نے حصہ لیا، ان کی کیا حیثیت ہے اور کیا پوزیشن ہے عوام کے نزدیک؟
پہلی بات یہ ہے کہ سوریہ کے اندر جو مختلف جماعتوں کی یہ شرکت آپ نے دیکھی ہے،
جی
یہ شام کے اندر جو قانونی اصلاحات ہوئی ہیں اس کا ایک اہم حصہ ہے کہ گورنمنٹ نے گزشتہ جو اصلاحات کی تھی اس میں اعلان کیا تھا کہ جو بھی چاہتا ہے کہ وہ حکومت کے اندر کا حصہ بنے اور عوام اس کے ساتھ ہے آئے، وہ قانون آزاد کے تحت اپنی جو ان کی پارٹی ہے اس کو گورنمنٹ کے پاس رجسٹرڈ کروائے، لیکن کچھ لوگ ایسے ہیں کہ جن کی عوام میں جڑیں نہیں ہیں، جن کے نام فقط یا نیٹ پہ نظر آتے ہیں یا فقط بین الاقوامی محافل کے اندر جو فرضی نام ہے.
جی بظاہر ایسا لگتا ہے کہ ہمارا رابطہ منقطع ہو گیا ہے شفقت شیائی صاحب سے، ہمارے ساتھی کوشش کریں گے کہ رابطہ دوبارہ بحال ہو. بہرحال ہم چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں شکیل شمسی صاحب. شمسی صاحب، ابھی آپ ذکر کر رہے تھے سعودی عرب اور قطر کا. آج ہی اقوام متحدہ میں شام کے نمائندے بشار الجعفری نے اپنی ایک پریس کانفرنس میں کہا ہے کہ وہ دہشت گرد جو گرفتار کیے گئے ہیں شام میں اور دہشت گردانہ کاروائیوں کے دوران جنہیں پکڑا گیا ہے، انہوں نے علی الاعلان اس بات کا اعتراف کیا ہے کہ سعودی مفتیوں نے شام میں دہشت گردانہ کاروائیاں انجام دینے اور بے گناہ انسانوں کا خون بہانے کا فتویٰ دیا تھا، اور انہی فتووں کے تحت وہ اس طرح کی دہشت گردانہ کاروائیاں انجام دے رہے تھے. یہ کون سا اسلام ہے، کون سا دین ہے، یا دنیا کا کون سا دین ہے؟ اسلام تو سب سے بڑا پرامن دین ہے جو بے گناہ انسانوں کے خون بہانے کی تلقین کرتا ہے اور تاکید کرتا ہے، تو یہ سعودی مفتی کس دین کے پیرو ہیں؟
دیکھیے یہ بات ایک دم صاف ہے کہ خالی ابھی شام کی آپ کیوں مثال لے رہے ہیں، عراق میں بھی اسی طریقے سے بھیجے گئے تھے پہلے، سلسلہ تو وہیں سے شروع کر دیا تھا اور ان کے لیے بھی فتاوی وہی، اور یہ سلسلہ ابھی سے نہیں ہے تو دور عزیز سے شروع ہے کہ مفتی بیٹھے ہوئے تھے اور حسین کے قتل کا فتویٰ دے دیا، تو یہ تو عام لوگ ہیں بیچارے، وہ تو نواس رسول کا جب لحاظ نہیں کیا ہے مفتیوں نے اور فتاوی دیے تو یہ تو عام آدمی ہیں، مظلوم آدمی جس کو مارنے کے لیے نکلے ہیں. اور اب تو اس میں خبریں جو میں نے پڑھی ہیں اس میں تکفیری بھی بہت بڑی تعداد میں شامل ہو گئے ہیں جو وہاں کے اوپر مسلمانوں کا قتل عام کر رہے ہیں اور بے دریغ مار رہے ہیں. وہ یہ بھی نہیں کہ کسی ایک فرقے کے لوگوں کو مار رہا ہے، ایسا نہیں ہے، بے دریغ مار رہے ہیں کیونکہ ان کا مقصد صرف خون بہانا ہے، ان کا مقصد صرف شام کو ڈسٹیبلائز کرنا ہے. تو وہ جس نے بھی ان کو کہہ کر بھیجا ہے یا جہاں سے بھی کہہ کے بھیجا اس کے لیے کوئی نئی بات نہیں ہے، یہ تو دہشت گردوں کی تربیت کا ایک پورا سلسلہ چل رہا ہے اور اس کی جڑیں کہیں نہ کہیں سعودیہ سے جا کر ضرور ملتی ہیں. چاہے وہ سعودیہ کے خلاف بھی کچھ کام کرنے والے دہشت گرد پیدا ہو گئے تھے جو آج افغانستان میں بیٹھے ہوئے ہیں، لیکن تربیت ان کی کہاں ہوئی یا وہ پیداوار کہاں کے تھے، تو وہ بھی سب وہیں سے چلے تو یہ کوئی نئی بات نہیں ہے. اور جس طریقے سے لوگ بھیجے جا رہے ہیں الگ الگ بارڈر سے اور جس طریقے سے الگ الگ قومیت کے لوگ پکڑے جا رہے ہیں اس سے ہی پتہ چل رہا ہے کہ اس معاملے میں جو سازش ہے بہت گہری ہے اور جس کو وہاں کے عوام کو ناکام بنانا پڑے گا. اور ظاہر بات ہے کہ بیچاروں کے پاس کیا ہے، کچھ کر نہیں سکتے، جب بھی بلاسٹ ہوں گے، جب بھی ہوگا کہیں کے اوپر بھی وہ کر کے چلے جائیں گے، لیکن یہ خوشی کی بات ہے کہ بڑی تعداد میں لوگ آئے اور وہ شہر جہاں کے اوپر بھی امید کی جا رہی تھی کہ بالکل لوگ نہیں نکلیں گے اور سڑکیں بند ہوں گی اور راستے بند ہوں گے، وہاں پر بھی ووٹ دینے کے لیے لوگ نکلے اور جن لوگوں نے بائیک آؤٹ کا اعلان کیا تھا وہ اپنا سا منہ لے کر رہ گئے اور ان کو کوئی فائدہ ہوتا نظر نہیں آ رہا.
جی بہت شکریہ، ہمارا ٹیلیفونی رابطہ منقطع ہو گیا تھا دمشق میں شفقت شیرازی صاحب سے. جناب دوبارہ ہم آپ کو خوش آمدید کہتے ہیں. اگر آپ اپنی گفتگو جاری رکھنا چاہیں تو بسم اللہ. ویسے میرا اگلا سوال یہ ہے کہ اب جب کہ وہاں پر پارلیمانی انتخابات ہو چکے ہیں اور ان علاقوں سے جہاں سے مطالبہ کیا جا رہا تھا کہ فوج واپس بلا لی جائے، شام کی حکومت نے اپنی فوج واپس بھی بلا لی ہے، تو شورش زدہ علاقوں کے عوام میں حکومت کے تئیں اعتماد بحالی کا عمل کس رفتار سے اور کس تناظر میں آپ دیکھ رہے ہیں؟
جی عملی طور پر جو صورتحال ہے کہ سیرین گورنمنٹ کے حوالے سے جو باہر میڈیا پروپیگنڈا کرتا ہے اور جو چیز ہم یہاں قریب سے دیکھتے ہیں، جو نزدیک سے دیکھتے ہیں، اس میں بہت فرق ہے. سیریا نے گزشتہ ایک سال تین ماہ کے اندر سیرین گورنمنٹ نے اگر جہاں کہیں آرمی بھیجی بھی ہے اور وہ گئی بھی ہے, اس نے اس انداز سے آپریشن کیا کہ جیسے ایک ڈاکٹر کسی مریض کا آپریشن کرتا ہے, اور وہ فاسد عضو جو اس معاشرے کے اندر ہوتا ہے, جو تباہی پھیلا رہا ہوتا ہے, جو نقصان دے رہا ہوتا ہے اور جس کا دوائیوں سے علاج نہیں ہو سکتا, ان کے سامنے عفو کے رستے کھولے گئے, ان کو بات کرنے کی, ڈائیلاگ کرنے کی بات کی گئی. سارے تمام رستے جب کوئی بند کر دیتا ہے اور عوام کو ہراساں کرتا ہے, اور جب عوام تقاضا کرتی ہیں, اصرار کرتے ہیں, تو اس کے بعد یہ آرمی جاتی ہے. حقیقت میں جو باہر سے جب یہ انسپیکشن ٹیم آتی ہے, پہلے بھی ایک مرتبہ عرب لیگ نے کچھ لوگ بھیجے تھے, اور اب جب یہ لوگ آنا شروع ہوئے تو ہم نے دیکھا کہ جب اس قسم کے لوگ باہر سے آتے ہیں تو یہ دہشت گرد السر نو فعال ہو جاتے ہیں اور عوام کے لیے مسائل پیدا کرتے ہیں. اس مرتبہ بھی آپ نے دیکھا کہ جو اس وقت دھماکے ہوئے ہیں دمشق کے اندر ان کے آنے کے بعد, یہ ریشو اس سے پہلے نہیں تھی, کیونکہ ان لوگ یہ لوگ سوء استفادہ کرتے ہیں اور یہ چاہ رہے ہیں کہ گورنمنٹ کبھی بھی جو ہے نا وہ جذبات میں آ کر سخت.
جی ایک بار پھر ہمارا رابطہ منقطع ہو گیا, ہمارے ساتھی کوشش کریں گے کہ دوبارہ دمشق سے ہمارا رابطہ برقرار ہو. پر ہم لندن چلتے ہیں جہاں پر موجود ہیں عالمی امور کے ماہر جناب علی جعفر زیدی صاحب. زیدی صاحب, اگلا سوال آپ سے ہے کہ جب کوفی عنان کو اقوام متحدہ اور عرب لیگ نے خود اپنا نمائندہ بنا کر شام میں بھیجا شام کے معاملات میں, اور انہوں نے وہ فارمولہ پیش کیا شام کی حکومت کے سامنے اور شام کی حکومت نے وہ فارمولہ قبول بھی کر لیا, تو اب یہی مغربی ممالک اور بعض عرب حکومتیں کیوں کوفی عنان کے امن و فارمولے کو سبوتاج کرنے کی کوششیں کر رہی ہیں؟
جی اول تو یہ عرب ممالک اور عرب حکومتیں اور مغربی استعمار, یہ سب ایک ہی ہیں. یونائٹڈ نیشن جو ہے یہ امپریلزم کا سب سرویئنٹ ہے, اس کا ذیلی ادارہ ہے. اور کوفی عنان کا بھی مجھے بیان ابھی ریسنٹ جو ہے وہ کچھ سمجھ میں نہیں آیا کہ الیکشنز یعنی شام میں انتخابات کے نتیجے میں سول وار ہونے کا خطرہ ہے. یعنی ایک طرف تو آپ مطالبہ کرتے ہیں کہ جمہوریت ہو, انتخابات ہوں, اور انتخابات چونکہ آپ کے سمراد یعنی امریکن یا یورپی استعمار کے حق میں نہیں نظر آ رہے, تو پھر یہ کوفی عنان صاحب ہی وہاں یہ بیان دے رہے ہیں کہ ابھی پریس کانفرنس انہوں نے جو کی ہے غالباً کل, کہ انتخابات کے نتیجے میں سول وار شروع ہو جائے گی شام میں. اب یہ ان کی خواہش تو ہو سکتی ہے, جو زمینی حقائق ہیں شام کے وہ کچھ اور ہیں, لیکن یہ جو تمام سعودی عرب, قطر, یونائٹڈ نیشن سیکیورٹی کونسل اور نیٹو اور یہ سب مل ملا کر جو ایک کنبہ ہے, یہ ایک پورا اس وقت خاندان بن چکا ہے, ان کے جو خواہشات ہیں وہ یہ حقائق کے انداز میں دنیا میں پیش کرتے ہیں. اب کوفی عنان صاحب کا یہ سینٹنس پوری دنیا کے لیے, خاص طور پہ جو باشعور لوگ ہیں دنیا میں کہیں بھی, کہ جمہوریت تو استحکام پیدا کرتی ہے, جمہوریت کے ذریعے جو ڈائیلاگ ہے وہ کریٹ ہوتا ہے, آپ اپوزیشن سے, مخالف پارٹیوں سے بات چیت کی گنجائش پیدا ہوتی ہے. تو ان کا یہ کہنا کہ ان انتخابات کے نتیجے میں شام میں سول وار پیدا ہو جائے گی, تو سول وار یہ پیدا کرنا چاہتے ہیں, جس کو انہوں نے پوری کوشش کی ہے اسلحہ دے کر, پیسے دے کر. شام کی حکومت نے اس کو کنٹرول کر لیا ہے, اور وہ صورت پیدا نہیں ہو پائی جو لیبیا میں ہوئی یا اور دیگر ممالک میں انہوں نے کی. تو اور ان کو وہ فری ہینڈ چاہیے ہوتا ہے جیسا کہ ان کو افغانستان میں ملا ہوا ہے, اس طرح کا فری ہینڈ یا عراق میں ملا, تو وہ فری ہینڈ ان کو اور ممالک میں بھی چاہیے, اور شام میں تو اس لیے بھی چاہیے کہ وہاں بیٹھ کر وہ اسرائیل کو بھی خطرے سے بچائیں اور ایران کا ایک بازو کاٹ کے رکھتے ہیں. تو یہ سارے کا سارا معاملہ, یہ کوفی عنان ہوں یا یہ جو عرب ممالک ہیں, اب قطر کیا یعنی اس کو کہا جائے پدی, کیا پدی کا شوربہ, اب وہ آ کر हमारे जो पंजाबी फिल्मों की तरह बड़के मारता फिर रहा है, और वो इस वक्त चैम्पियन बन गया है सऊदी यानी अरब ममालिक का। तो ये तो एक सामने नज़र आती है पूरी पिक्चर के मखसूस अजायम क्या हैं इस्तेमार के, और कौन कौन उसके वहाँ मफादात के मुहाफिज हैं। इसराइल, कतर, सऊदी अरब, अब अनफॉर्चुनेटली टर्की भी शाम के ख़िलाफ़ उनके साथ शामिल है। तो ये मुखालफत अपनी जगह, मगर तारीख अपना रास्ता खुद बनाती है
जी,
और अवाम की ताकत अपने रास्ते का तायुन करती है, और शाम में अवाम की ताकत हुक्मरान तबकात के साथ है, इसलिए कि वो उसका हिस्सा है। यानी एक पॉइंट, एक इन्फॉर्मेशन और मैं इसमें ऐड करना चाहूँगा कि 250 जो नशिस्तें हैं उसमें से 125 नशिस्तें मजदूरों और किसानों के लिए हैं। अब जिस मुल्क की पार्लियामेंट में 125 नशिस्तें यानी निसफ नशिस्तें उस मुल्क के गरीब अवाम मजदूर किसानों की हों, तो वहाँ कैसे वो पार्लियामेंट अवाम की नहीं होगी, और किस तरह वो अवाम की ताकत पार्लियामेंट में नहीं होगी।
जी बहुत शुक्रिया आपका,
तो ये
बहुत
तो वेस्ट को समझने की बात है
जी,
मगर अनफॉर्चुनेटली वो अपनी खिड़की से देखते हैं।
बहुत अच्छे नुक्ते की तरफ इशारा किया आपने जैदी साहब, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। शकील शमसी साहब, गुज़िश्ता हफ़्तों के दौरान ये बात सामने आई थी और इसराइली हुकाम की तरफ से बार बार ये बयान दिया गया था कि अगर शाम में उनकी साजिशें और कोशिशें नाकाम हो गई और बशार असद का तख्ता उलटने में लोग या उनके साथ ही अमरीका, बाज़ अरब हुकूमतें नाकाम रहीं तो इसराइल तबाह हो जाएगा। अब आप इसराइल के नाजायज़ और नापाक मुस्तकबिल को कहाँ देख रहे हैं?
जी जी हाँ, ये इतना ही नहीं है, उनके वज़ीर दिफा ने भी कहा कि हम उनके मिज़ाइल्स की रेंज में हैं और हर शहर पर हमला कर सकता है शाम, और ज़ाहिर बात है कि कहीं ना कहीं ख़तरा उनको मौजूद है। यहाँ जो कुछ हो रहा है और जो शाम में हो रहा है उसका बराह रास्त इसराइल पर असर है, और इसीलिए अमरीका अपने तमाम हलीफों के साथ मैदान में उतरा हुआ है। ये जो कतर का नाम लेना या सऊदी अरब का नाम लेना, ये सब ज़िमनी चीज़ें हैं, असल में इसके पीछे अमेरिका है, और अमेरिका जो है वो उसकी कोशिश ये है कि शाम हर तरीके से डिस्टेबलाइज हो जाए ताकि इसराइल के लिए जो एक मुसलसल मसला है वहाँ से कि जो वो ख़त्म हो सके। और दूसरी बात ये कि जो एक ताकतों का एक वहाँ पर एक तरीके से जमावड़ा जिसे हिंदी में हम कहते हैं, या जो जमाव हो गया है, हमास है, लबनान में हिजबुल्ला है, इधर ईरान इस्लामी जमहूरिया ईरान है, और शाम है, ये चार ताकतें जो हैं इनको किसी तरीके से बिखरा दिया जाए तो इसराइल के वजूद के लिए एक ख़तरा पैदा हो जाए। बहरहाल वो सब अमेरिका की तरफ से ही प्लानिंग हो रही है, और उसमें कोई और जो है वो सब छोटे छोटे किरदार हैं, उनकी डोरियां सब अमेरिका के हाथ में हैं, वो कठपुतलियां हैं, वो खुद कुछ नहीं कर रही हैं। तो इन लोगों का नाम मैं लेते ही नहीं कि कतर और सऊदी अरब क्या कर रहा है, क्योंकि इनके लिए मालूम है कि जिस दिन इनकी डोरी कट गई ये बेदस्तोपा होकर रह जाएंगे। तो जो कुछ कर रहा है वो CIA के इशारे पर अमेरिका कर रहा है, और अपने हलीफों का इस्तेमाल कर रहा है, और उसने तुर्की को भी शामिल कर लिया है इसमें, जबकि तुर्की से ये उम्मीद नहीं थी कि वो एक ऐसी ताकत के खिलाफ आएगा जिससे उसका पड़ोस है, और जहाँ है उनके बीच में दुश्मनी बहुत पुरानी है तुर्की और शाम के बीच में, आज से नहीं बहुत जमाने से चली आ रही, लेकिन ये उम्मीद नहीं थी कि ऐसे मौके पर वो अंदर से उसको नुकसान पहुंचाने की कोशिश करेगा और अपनी सरहदें दहशतगर्दों के लिए खोल देगा। लेकिन ये सब काम जो होता है ये अमरीका के इशारे पर, इसमें कोई और है ही नहीं कि अगर आप कहिए कि ये कतर में इतनी हिम्मत है कि वो कर लेगा या सऊदी अरब में इतनी हिम्मत है वो कर लेगा, नहीं, इन सब में कोई हिम्मत नहीं है। जो कुछ है उनकी पुष्ट बनाई के लिए, जो उनके साजिशें रचने के लिए वहाँ बैठे हुए हैं खादमान वाशिंगटन शरीफ, वो लोग जो हैं सारे ये काम कर रहे हैं।
बहुत शुक्रिया, एक बार फिर चलते हैं दमिश्क जहाँ पर टेलीफोन लाइन पर मौजूद हैं शफकत शियाई साहब। जनाब माफ़ कीजिएगा, लाइन बार बार मुनक़ता हो जा रही है, एक बार फिर हम आपको खुश आमदेद कहते हैं। मेरा सवाल आपसे ये है कि अब जबकि शाम के आवाम फ़ौज अपने मकासद में यानि मुल्क में अमन अमान बहाल करने में रफ्तार रफ्तार कामयाब हो रहे हैं और दहशत गर्दों को गिरफ्तार किया जा रहा है, और बहुत से तो दहशत गर्द गुरोह ऐसे हैं जिन्होंने खुद हथियार डाल दिए हैं, तो अब ये लोग जो इस बात का एतराफ़ कर रहे हैं कि हमें कतर और सऊदी अरब और हत्ता सऊदी अरब के मुफ्तियों ने फतवे दिए थे, तो इसके पेश नज़र शाम की राय आमा में कतर और बिलखसूस सऊदी अरब और सऊदी मुफ्तियों और मुल्लाओं के तई कैसे जज्बात पाए जा रहे हैं?
जी, ابھی جو برادر محترم فرما رہے تھے اس میں کوئی شک نہیں کہ ان تمام کے پیچھے سی آئی اے اور امریکہ کا ہاتھ ہے اور ان تمام کے پیچھے اسرائیل کا ہاتھ ہے اور یہ لوگ خطے کے اندر اسرائیل کے نوکر اور خادم ہیں. لیکن کچھ دشمنیاں ان کی ذاتی اپنی بھی ہیں. ایک جہاں تک امریکہ چاہتا ہے کہ دنیا کے اندر یہ تکفیری گروہ پروان چڑھے اور یہ تکفیری فکر جو ہے اور یہ وہابی اور سلفی فکر جو ہے وہ پروان چڑھے, وہاں زیادہ تر خود ان کے اپنے سسٹم کے اندر جو اس قسم کے عناصر موجود ہیں اور اس قسم کی گروہ موجود ہیں وہ ذاتی طور پر بھی اب فعال ہو چکے ہیں. اگر بعض دفعہ اوپر سے کاشن نہیں بھی ملتا, بعض دفعہ آرڈر نہیں بھی ملتا, تو یہ خود اس حد تک آگے بڑھ چکے ہیں دشمنی کے اندر کہ یہ اپنی انا کا مسئلہ بنا کر اس وقت وہ شام کو ہر حوالے سے, یعنی شام ہر قیمت پر شام کی حکومت کو گرانے پر انہوں نے زور لگا رکھا ہے. اور انہوں نے یہ عہد کر رکھا ہے کہ ہاں شام کی عوام اس حکومت کو چاہتی ہیں یا نہیں چاہتی, لیکن ہم امریکہ کے تعاون کے ساتھ, اسرائیل کے تعاون کے ساتھ, غرب کے تعاون کے ساتھ اور خود اس فکر کے ساتھ کہ جو ان کی حدامی فکر ہے, جو تباہ کن فکر ہے, جس کے ذریعے انہوں نے پہلے بھی افغانستان, پاکستان, عراق اور کئی ممالک کو پہلے وہ تباہ
بہت افسوس کے ساتھ کہ بار بار ٹیلی فون لائن ہماری منقطع ہو جا رہی ہے دمشق سے. بہرحال ہمارے ساتھی کوشش کریں گے, اور معذرت ہے معزز ناظرین سے بھی اور اپنے معزز مہمان جناب شفقت شیرازی صاحب سے بھی. چلتے ہیں لندن اسٹوڈیو زیدی صاحب کی خدمت میں. زیدی صاحب, میں یہ پوچھنا چاہوں گا کہ ابھی اگرچہ آپ نے کہا کہ یہ چھوٹے چھوٹے کردار ہیں قطر اور سعودی عرب جیسے ممالک, اصل تو ان کی ڈور اور ان کی نکیل تو واشنگٹن کے ہاتھ میں, لیکن ابھی کل کی ہی بات ہے قطر کے وزیر خارجہ نے اقوام متحدہ کے دفتر کے باہر نیو یارک میں واشگاف لفظوں میں شام میں ان کی مرضی کے مطابق جو سازشیں ہو رہی تھیں ناکام ہو جانے پر اپنے ساتھیوں کی سخت کھل کر تنقید کی ہے اور کہا ہے کہ ہمارے ساتھیوں نے پیسے تو ہم سے لیے لیکن جو منصوبہ تھا, جو سازشیں تھیں, اس کو عملی جامہ نہیں پہنا سکے اور چنانچہ ہم شام کے اندر ناکام ہوتے جا رہے ہیں. انہوں نے واضح طور پر نبیل العربی کا نام لیا جو عرب لیگ کے سیکرٹری جنرل ہیں, کہ ان کا کہنا ہے کہ قطر سے کہ اور پیسہ دو تاکہ ہم عرب ملکوں کو شام کے خلاف راضی کر سکیں. اردن کا کہنا ہے کہ اگر شام کے اندر ہمارے سرزمین سے یا ہمارے علاقے سے دہشت گردوں کو بھیجنا ہے تو ہمیں سالانہ اتنے ملین یا بلین ڈالر چاہیے ہوں گے قطر سے. تو یہ آخر قطر نے سب کا ٹھیکہ کیوں اٹھا رکھا ہے اور سب کو شام کے اندر گڑبڑ پھیلانے کے لیے عرب ممالک, عرب لیگ اور اردن کو پیسہ دینے کا ٹھیکہ کیوں اٹھا رکھا ہے؟
یہ ٹھیکہ دیا گیا ہے, یہ سعودی عرب چونکہ بدنام ہو چکا تھا مسلم ورلڈ میں, مسلم ممالک کے عوام میں, تو یہ ایک نئی چیز کھڑی کی گئی ہے قطر کے نام سے, قطر کے جو امیر ہیں. اور یہی نہیں, شام ہی نہیں بلکہ افغانستان کے جو معاملات ہیں وہ بھی قطر کے ذمے لگا دیے گئے ہیں. طالبان کا ہیڈ کوارٹر بھی وہاں پر قائم کیا گیا ہے اور طالبان کے ساتھ جو مذاکرات ہیں وہ بھی قطر میں ہوئے ہیں اور ہونے جا رہے ہیں. تو یہ شام ہی نہیں, یہ پوری جو مڈل ایسٹ میں قطر کو ایک نئی اپنے نمائندے کے طور پہ یہ کھڑا کیا گیا ہے اور اس کو طاقت دی گئی ہے. یہ جو قطر کے امیر بولتے ہیں تو اس طاقت سے بولتے ہیں جو ان کے پیچھے ہے. اور اس میں یہ جب تقسیم ہوتی ہے اس طرح کی دولت کی تو ہر آدمی آ کے وہ پیسے لینا چاہتا ہے, لیکن ووٹ دینا ہو یا عمل اس پروگرام پہ کرنا ہو یہ تو پھر اس آدمی کی اپنی مرضی ہے.
جی,
تاریخ میں ہم نے دیکھا کہ پاکستان بننے کے موقع پر عطا اللہ شاہ بخاری کے جلسوں میں لوگ ہزاروں میں جاتے تھے ان کی تقریر سننے, ہزاروں میں, لیکن جب وقت آیا تو ووٹ انہوں نے قائد اعظم محمد علی جناح کے کہنے پر دیا. تو لوگ کھانا پینا مزے لینے کہیں ضرور اور جانا چاہیے, جب پیسے مل رہے ہیں تو وائی ناٹ, لیکن اگر ان کا اپنا کردار ٹھیک ہے اور وہ سمجھتے ہیں کہ یہ جس جانب یہ پیسے لگ رہے ہیں وہ غلط ہے, تو پھر آبویسلی انسان کا ضمیر ہوتا ہے. دوسرا ایک اور اس میں پہلو یہ ہے کہ شام کی حکومت نے معاملات کو کنٹرول کر لیا. اب جب کنٹرول کر لیا تو اس کا उसको एडमिट करना शुरू कर दिया है, अमेरिका ने भी, इसराइल ने भी, कतर ने भी, सऊदी अरब ने भी, कि अब वहाँ पर हम वो तब्दीली नहीं ला सकते, दूसरे मायनों में इसका ये मतलब है, जो वो चाहते हैं। लेकिन इस इंतखाबात के नतीजे में और इसके बाद वो उम्मीद रखते हैं कि शायद बशर अल असद को कहीं सांप वाँप काट ले तो अगर वो ना रहें, या इंतखाबात के नताइज फिर शायद इस तरह के निकल आएँ जो उनके हक में हो। तो ये एक तरह की शिकस्त है मुकम्मल तौर पर, और मैं समझता हूँ कि बशर अल असद और शाम के अवाम मुबारकबाद के मुस्तहिक हैं कि दुनिया भर के इतने बड़ी ताकत और असला और साजिश को उन्होंने नाकाम बनाया है।
जी बहुत शुक्रिया आपका शकील शमसी साहब। अब जबकि अमरीका, अमरीकी नवाज़ हुकूमतों, ख़ास तौर पर इसराइल की साजिशें शाम के अंदर नाकाम हो चुकी हैं, तो उनके जो अरब ममालिक या उनकी जो ईमा पर काम करने वाले अरब हुकूमतें थीं, मिसाल के तौर पर शाम के ख़िलाफ़ सऊदी अरब और कतर का जो रोल था या उर्दन का जो रोल था, तो अब कतर और सऊदी अरब का मुस्तकबिल सियासी एतबार से कहाँ देखा जा रहा है, ख़ास तौर पर अरब रायामा में?
के खाली अरब वर्ल्ड में नहीं, मुस्लिम वर्ल्ड में भी एक इमेज उनकी ख़राब हो रही है, और ख़राब है क्योंकि मुसलसल अमेरिका परस्ती की वजह से वो एक उनका जो पूरा है वो एक चला जा रहा है उनका सिलसिला। तो बहरहाल एक मसला जो सबसे बड़ा है वो ये है कि सऊदी अरब जो है वो जो जो वहाँ पर करना चाह रहा था, माफ़ कीजिएगा मेरे आवाज़ ज़रा मुझे बहुत
जी आवाज़ साफ आ रही है आपकी शक्ल से।
अब मैं अर्ज़ करूं कि सऊदी अरब की जानिब से जो ये किया गया है, जो ये कुछ वहाँ पर सिलसिला किया गया शाम में, वो सारी चीज़ें जो थी वो नाकाम हो गई, और अमेरिका के इशारे पर क्या उन्होंने ख़ुद कुछ नहीं किया। लेकिन अब जो वहाँ नाकामी का दौर चला है और जिस तरीके से लोग निकल कर आए, लोगों ने बुलेट को बैलेट से मात दिया है इस बार, यानी कि ये सबसे बड़ी चीज़ हुई कि बुलेट जो है वो नाकाम हो गई और बैलेट वहाँ कामयाब हुआ है। तो ये बैलेट के असरात बहुत दूर तक जाते हैं, और आपको मालूम है कि खुद सऊदी अरब में भी ऐसी मुहिम चल रही है कि हुकूमत को हटाया जाए और वहाँ की शाही को ख़त्म किया जाए। बहुत शदीद दबाव है उनकी तरफ से और सब कुछ हो रहा है, और कई इलाकों में बगावतें हो भी चुकी हैं, कई इलाकों में मुजाहरे हो भी चुके हैं, लेकिन मीडिया उसको बाहर लाने नहीं देता है। तो असरात तो उनको महसूस होंगे पूरे में, उनको जो जो हजीमत जो सुबकी उठाना पड़ी है वो भी वहाँ के लोग महसूस कर रहे हैं इस बारे में कि इलेक्शन हो जाने के बाद से। लेकिन शाम के हालात एकदम ठीक हो जाएंगे मुझे ऐसा नहीं लगता, क्योंकि अमरीका जिस चीज़ का ठेका ले ले, अमरीका जिस चीज़ का बेड़ा उठा ले, वो ठीक होता नहीं है। वो तो कुछ ना कुछ दहशतगर्दी की कार्रवाई करते रहेंगे। अवामी तहरीक तो नहीं चल रही है वहाँ, अवाम तो सड़कों पर नहीं आ रहे, लेकिन अब वो दूसरे तरीकों से वहाँ के ऊपर दहशतगर्दी करवा के वही करेंगे जो इराक में हो रहा है कि जब भी हुआ किसी जगह के ऊपर बॉम्ब ब्लास्ट करवा दिया, तो वो सब होता रहेगा। लेकिन मैं मुबारकबाद के काबिल समझता हूँ उन लोगों को जिन्होंने बुलेट पर बैलेट को तरजीह दी।
जी बहुत शुक्रिया, मैं वक्त रहा तो आपकी खिदमत में दोबारा हाजिर हूँगा। आप क्या कहेंगे जैदी साहब, अब जबकि अवाम ने तहिया कर लिया है और इंतखाबात में जिस तरह से वसी पैमाने पर अपोजिशन जमातों के हामियों ने भी और हुक्मरा जमातों के हामियों ने भी बड़े पैमाने पर शिरकत की इंतखाबात में, और ये इस बात का तहिया कर लिया कि हम अपने सियासी मसाइल, अपनी तकदीर का फ़ैसला ख़ुद करेंगे अख्तियार की और बैरूनी क़ुव्वतों की मुदाखलत के बग़ैर, तो आप क्या नहीं समझते कि अमरीका, इसराइल और उसकी पिट्ठू और उसकी जो है हामी हुकूमतों के लिए शाम के अंदर दरवाजे बंद हो जाएंगे, उनका ख्वाब चकनाचूर हो गया है कि वो शाम को दूसरा लीबिया बना दें?
ये यकीनन इस वक्त तो हो गया, लेकिन वो अपनी साजिश भी जारी रखेंगे, कोशिश भी जारी रखेंगे, और उनकी ख्वाहिशात भी मौजूद रहेंगी। किसी भी मुल्क को ये इख्तियार नहीं है, चाहे वो बड़ा हो या छोटा हो, कि किसी दूसरे मुल्क के अंदर जाकर वहाँ की मदाखलत करके वहाँ की सियासी माशी हालात का सत्यानाश करे और वहाँ के हालात को अपने हक में मोड़ ले। ये बात उस मुल्क के अवाम को जब समझ आ जाती है तो फिर ये करना ज़रा मुश्किल हो जाता है। मैं समझता हूँ शाम के अवाम को ये बात समझ में आ गई है कि उनके मुल्क में बैरूनी मदाखलत हो रही है, और अगर शाम को बचाना है तो फिर शाम के अवाम ने ही शाम को बचाना है, वरना बैरूनी मदाखलत का नतीजा वही होगा जो कि बैरूनी ताकतें चाहती हैं, और वो नतीजा फिर अवाम और मुल्क के हक़ में नहीं होता, बल्कि वो साम्राज्य अपने हक़ में उसको हासिल करता है, और वो साम्राज्य के जो इस वक्त उस इलाके में अहदाफ हैं वो सबके सामने हैं, इज़राइल की प्रोटेक्शन, इज़राइल के साथ साथ मिडल ईस्ट के तमाम कुदरती वसाइल पर कब्ज़ा, और जियो स्ट्रेटिक जितनी स्ट्रेटजिकल पोजीशंस हैं उन पर अपनी मिलिट्री का वहाँ अड्डों का बैठना, और वहाँ बैठकर फिर दुनिया के तमाम ग्लोब पर और जो इनके इमर्जिंग ताकतें हैं चीन रूस जैसे ताकतें और ईरान, तो उसको कंट्रेल करना कंट्रोल करना, तो ये तमाम जो इनके पूरे ग्लोब का इंचार्ज बनने का इनका जो एजेंडा है उस जानिब ये सारी कोशिश है, और जिस वक्त भी मुल्क के अवाम और उस मुल्क के हुक्मरान ये समझ लें कि दुश्मन कौन है दोस्त कौन है तो फिर वो इस तरह की साजिशों से अपने आप को बचा सकते हैं। लेकिन जैसा शमसी साहब ने कहा कि ये कोशिशें तो जारी रहेंगी, लेकिन मैं नहीं समझता कि शाम एक पक्के हुए फल की तरह अमेरिका की गोद में जा पड़ेगा।
बहुत ऐसा बहुत शुक्रिया आपका जैदी साहब, शकील शमसी साहब आपके हम शुक्रगुजार हैं, दमिश्क में अपने मोजज़ मेहमान शफ़क़त शिराज़ी साहब के, और आप नाज़रीन के भी के प्रोग्राम के आखिर तक आप सब ने हमारा साथ दिया। नाज़रीन आपने हमारे मोजज़ मेहमानों की गुफ्तगु सुनी, यकीनी तौर पर जिस मुल्क में और जिस सरजमीन पर उस सरजमीन की कौम इस बात का तहिया कर ले और इस बात को ठान ले कि अपनी तकदीर का फ़ैसला हमें खुद करना है, और जिस तरह से गुज़िश्ता एक सवा साल से यानी गुज़िश्ता बरस मार्च के महीने से अब तक शाम में शाम की हुकूमत को गिराने और शाम के वफाक को कमज़ोर करने के लिए मगरबी ताकतों और उनमें सरफहरिस्त इसराइल और अमरीका ने कोशिश की है, और जिस तरह से शाम के अवाम ने उसका डट कर मुकाबला किया है, तो ये बात साबित हो चुकी है कि अगर अवाम और कौम अज़्म समीम के साथ मैदान अमल में मौजूद रहे तो अमेरिका और इसराइल जैसी घिनौनी और शैतानी क़ुव्वतें किसी भी कौम और मिल्लत का कुछ भी नहीं बिगाड़ सकती। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बास रिज़वी और दीगर साथ